आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
संसार को स्वादी जानू छा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज हामी बाइबल अध्ययन रोमी 8 अध्याय 23 39 पद सम्मबाट देख्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले रोमी 8 अध्याय 1 22 पद सम्मबाट अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं नयाँ मानिस नयाँ सृष्टि। आज हामी देख्नेछौ नयाँ शरीर र नयाँ उद्देश्य। आउनुहोस् रोमी 8 अध्याय 23 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, सृष्टि मात्र होइन तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई अर्थात हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्रभित्रै आर्तनाद गर्दछौ। अघिल्लो दिनमा हामीले देख्यौं कि सारा सृष्टि पनि पीड़ाले सुस्केर हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ, तर उही समयमा हामी परमेश्वरको सन्तान भएर पनि प्रसव वेदनाको आर्तनाद गर्दछौ। हाम्रा शरीर पनि विनाशको बन्धनमा परेको छ। यो सत्य हो कि हामीले पवित्र आत्माको पहिलो फल अर्थात ख्रिष्टमा नयाँ जीवन अहिले पाइसकेका भए तापनि हामीले आफ्ना पूरा अंश वा उत्तराधिकार पाएका छैनौं। अहिले हामी सन्तान अर्थात धर्मपुत्र त छौं, तर एक प्रकारको उमेर नपुगेको कारणले हामीले सन्तानको पूरा उत्तराधिकारी पाएका छैनौं। शरीरको उद्धारको दिनमा, जुन बेला हाम्रो शरीर महिमित शरीरमा पुनरुत्थान हुनेछ, त्यही दिनमा मात्र हामीले हाम्रो पूरा उद्धार पाउनेछौ। 24 पदमा भनिएको छ, किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं, अब देखिने चाहिँ आशा त आशा नै होइन, किनकि देखेका कुराको आशा कस्तो र कसले गर्छ। आशाबाट हामीले उद्धार पाएका छौं, यसले हाम्रो निम्ति क्रुसमा ख्रिष्टको कामको र उहाँमा हाम्रो विश्वासको बताउँछ। तर त्यो त्यति मात्र काफी छैन, खालि त्यति मात्र होइन, भविष्यमा हाम्रो शरीरको पूर्ण र पूर्ण उद्धार हुनेछ, जुनको आशा हामी गर्दछौ। यो नयाँ शरीर हो, नयाँ महिमित शरीर हो। अनि 25 पदमा भनिएको छ, तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौ भने धैर्यसाथ हामी त्यसको प्रतीक्षा गर्छौ। अनि आज हामी ती कुराहरूलाई धैर्यसाथ प्रतीक्षा गरिरहेका छौ, र त्यो दिन एक दिन आउनेछ, त्यो प्रतीक्षाको बाटो अन्त हुनेछ, र जुन आशा जुन प्रत्याशा हाम्रो छ त्यो पूरा हुनेछ। अनि 26 पदमा भनिएको छ, त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलताका वा दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौ, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ। पवित्र आत्माका विभिन्न कामहरूमध्ये प्रार्थनामा हामीलाई मदत दिनु चाहिँ एउटा काम हो। कहिले कहीँ के कस्तो प्रार्थना गर्नुपर्ने हो भनेर हामी जान्दैनौ। हामी एउटा सानो बालक जस्तै छौं, त्यो नजानिकन आफ्नो बाबुसँग कुनै अनुचित चीज माग्छ। हामी आफ्नो लागि र अरूहरूको लागि पनि असल के हो भनेर सधैँभरि जान्न सक्दैनौ, तर यस्ता समयहरूमा पवित्र आत्मा आफैले बयान गर्न नसक्ने गरी हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। अहिले यदि म परमेश्वरका प्रार्थनामा गएर यो भने, हे प्रभु हेर्नुहोस्, म चाहन्छु कि तपाईँले यस तरिकामा गरिदिनुहोस् वा यस तरिकामा उत्तर दिनुहोस्, अनि त्यही नै तरिकामा म प्राय प्रार्थना गर्छु, र मैले जुनको निम्ति प्रार्थना गरे त्यसको उत्तर पाउँदिन। तर त्यो अद्भुत कुरा हो कि कहिले कहीँ प्रभु कहाँ गएर यो प्रार्थना गर्न, प्रभु म जान्दिन कि के कुराको तपाईँसँग विन्ती गर्नु, म जान्दिन कि के भन्नु, तर म तपाईँको चरणमा एक तपाईँको सन्तानको नातामा आएको छु, र म चाहन्छु कि तपाईँको इच्छा अनुसार पूरा भएको होस्। त्यसपछि परमेश्वरको आत्मा परमेश्वरको इच्छा अनुसार हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ। भनिएको छ, मानिसका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छा अनुसार पवित्र आत्माले सन्तहरूको निम्ति मध्यस्थता गर्नुहुन्छ। मित्र, यसपछि हामी देख्छौ कि नयाँ उद्देश्य। अहिले हामी परमेश्वरको नयाँ उद्देश्यतिर आउँदछौ। 8 अध्यायकै 28 पदमा भनिएको छ, हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ। महान परमेश्वरको दास स्वर्गीय डाक्टर रुबेन ए टोरीले यस पदलाई यो शीर्षक दिए, थकित व्याकुल हृदयको लागि नरम सिरानी। हामी धेरैजनाले रोमी 8:28 आफ्नो सिरानी बनाएका छौ। हामी जान्दछौ कि सम्पूर्ण सृष्टि सुस्केर हालिरहेको छ, तर उही समयमा हामी यो पनि जान्दछौ सबै कुरा भलाइको निम्ति मिलेर काम गर्दछ। सुस्केराहरूको बीचमा पनि पौल यहाँ भन्छन् पहिलो खण्डमा हामी जान्दछौ कथन रोमीको पत्रमा 5 प्रयोग भएको छ र जान्दछौ 13 प्रयोग भएको छ। यसले त्यस कुराको संकेत गर्दछ जुन ख्रिस्टियनको आम वा ज्ञानमा वा जानकारीको कुरा छ, अनि यो कुरा पवित्र आत्माले वास्तविक पार्नुहुन्छ। पहिलो कुरन्थी 8:1 भन्छ, ज्ञानले घमण्ड बढाउँछ तर प्रेमले उन्नति गराउँछ। अनि यो ज्ञानलाई खालि परमेश्वरको आत्माले मात्र हाम्रा हृदयहरूमा वास्तविक पारिदिनुहुन्छ। चार्ल्स स्पर्जनले भन्ने गर्थे, कसैले मलाई यो भन्न आवश्यक छैन कि मह कति मिठो हुन्छ, म जान्दछु। अनि मित्र, म पनि भन्न सक्छु, म जान्दछु परमेश्वर मलाई प्रेम गर्नुहुन्छ। त्यस विषयको तर्क गर्न मलाई आवश्यक छैन, म यसको जान्दछु। पहिलो कुरा भनिएको छ म जान्दछु, त्यसपछि दोस्रो कुरा भनिएको छ परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छा अनुसार बोलावट भएकाहरूको निम्ति, मतलब विश्वासीहरूको निम्ति। के त सब कुरा भनेको असल, खराब, उज्यालो, अन्धकार, मिठो, तितो, सरल, कठिन, खुशी, निराश, सम्पूर्णता, विपन्नता, दरिद्रता, स्वास्थ्य, बिमार, शान्त, तुफान, आनन्द, कष्ट, जीवन, मृत्यु इत्यादि, यी सब कुरा मिलेर नै परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छा अनुसार बोलावट भएकाहरूको निम्ति भलाइको काम गर्दछ। सब कुरा मिलेर भलाइको निम्ति काम गर्दछ को मतलब हो परमेश्वर यी सब काम गरिरहनु भएको छ। त्यहाँ कुनै संजोगहरू आकस्मिकहरू छैन। तपाईँलाई यादै होला, यसुफले आफ्नै दाजुहरूद्वारा आफ्ना जीवनमा तमाम कष्ट, दुःख, घृणा, निरुत्साहको अनुभव गरेथे। तैपनि उसले भन्न सके, उत्पत्ति 50:20, तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यो काम भलाइमा परिणत गर्नुभयो। अनि म यस कुरामा आश्वस्त छु कि हामी धेरै परमेश्वरको सन्तानहरू कुनै दिन हाम्रा जीवनमा बितेका दिनमा उठाएका दुःख, कष्टहरू, आपद विपत्ति र न्यालेर भन्न सक्छौ, यो सबै कुरा मिलेर भलाइको निम्ति काम गर्यो। अय्युबले भन्न सके, अय्युब 13:15, यद्यपि उहाँले मलाई प्रहार गरेर मार्न भए तापनि उहाँमै म भरोसा गर्नेछु। आज हामीलाई परमेश्वरमा यस्तो किसिमको विश्वासको आवश्यक छ। हामी जान्दछौ कि उहाँले भलाइको निम्ति तमाम कुराहरू गरिरहनु भएको छ, किनभने उहाँ नै एक हुनुहुन्छ जसले यसको प्रेरित गरिरहनु भएको छ, उहाँले नै यसको गरिरहनु भएको छ। तर हामी यर्मियाले जस्तै यसरी चित्कार प्राय गर्ने गर्छौ, किन तपाईँले यी कष्टहरू ममाथि पठाउनु भयो यो भनेर। म एकजना परमेश्वरको दासीको बारेमा जान्दछु जो भूकम्पको कारण घर बिल्डिङ ढलेको कारण विध्वंसहरूको मुनि पुरिएकी थिइन्, तर बचाउ दलले तिनलाई केही दिनपछि जीवितै निकाल्न सके। जब त्यस विध्वंसबाट बाहिर निस्किआइन् तब तिनी मुस्कुराउँदै निस्किन्। एकजना पत्रकारले सोधे, यस्तो समयमा तपाईँ कसरी हाँस्न मुस्कान दिन सक्नुहुन्छ? तिनको उत्तर थियो, म यस कुरामा खुसी छु कि मसँग त्यस्तो परमेश्वर हुनुहुन्छ जसले यो सृष्टि हल्लाउन सक्नुहुन्छ, थर्काउन सक्नुहुन्छ, कम्पाउन सक्नुहुन्छ। ओ मित्र, निडर बिना भय जीवन र मृत्युको सामना गर्न सक्ने कुरा कति अद्भुत छ। म पाउलको बारेमा सोच्दछु जसले बिना डर भविष्यको सामना गर्न सके। उसले आफ्ना मित्रहरूलाई प्रेरित 21:13 भने, तिमीहरू रोएर मेरो मनलाई बिगारिदिएर के गर्दछौ? किनकि प्रभु येशूको निम्ति बाँधिनु मात्र होइन तर यरुसलेममा मर्न पनि म तयार छु। आजको वास्तविकता मित्र हामीहरूले पनि बुझ्न आवश्यक छ। जब दुःख कष्ट आउँछ, आपत आउँछ, हामी गनगन गर्नु हुँदैन। जे कुरा हाम्रा जीवनमा भइरहेको छ यो परमेश्वरद्वारा भइरहेको छ र यो असलको निम्ति, भलाइको निम्ति भइरहेको छ। हो, यो पहिलो त न मज्जाको न मिठो लाग्छ, तर पछिबाट यसले त्यस्तो मिठो कुराको उत्पादन गर्छ जुन हाम्रो निम्ति अति नै धेरै भलाइको निम्ति छ, किनकि परमेश्वर जे गर्नुहुन्छ उहाँ सही गर्नुहुन्छ र उहाँसँग हाम्रो जीवनको निम्ति विशेष उद्देश्य र योजना छ। 28 भनिएको छ, हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाई नै गर्नुहुन्छ। अमित्र, यो कुराको तपाईँ ध्यान दिनुहोस् कि उहाँका इच्छा अनुसार बोलावट भएकाको निम्ति सब कुरा मिलेर नै तिनीहरूको निम्ति भलाइको निम्ति काम गर्दछ। यो एक कुरा हो, धेरै मानिसहरूको निम्ति पचाउन कठिनको कुरा छ। बोलावट भएकाहरू तिनीहरू हुन् जसले निमन्त्रणको पाएका छन् र तिनीहरूले यसको ग्रहण गरेका छन् र तिनीहरू माथिबाट जन्मिएका छन्। तिनीहरू अनुभवबाट परमेश्वरको प्रेमको जान्दछन्। पाउले तीन समूह वा तीन प्रकारका मानिसहरूको बारेमा बताउँछन् अनि म सोच्दछु कि संसारमा तीन समूहका मानिसहरू छन्। पहिलो कुरन्थी एक अध्याय 23-24 अनुसार पहिले यहुदीहरू जसले धर्ममा र धर्म काण्ड धार्मिक कृत्य र संस्कारमा विश्वास गरे तिनीहरूको निम्ति क्रूस ठेस खाने कुरा भयो। दोस्रो ग्रीकहरू अर्थात अन्य जातिहरू जसले दर्शन शास्त्रमा र मानव बुद्धि र ज्ञानमा भरोसा गरे तिनीहरूको निम्ति क्रूस मूर्खता थियो। तेस्रो अनि बोलावट भएकाहरू चाहिँ दुवै यहुदीहरू र अन्य जातिबाटका एक समूह थिए जसलाई चुनिएका थिए। तर तिनीहरूले धर्म असल काम वा बुद्धिको कारण होइन, परमेश्वरले तिनीहरूलाई बोलाउनु भयो। तिनीहरूको निम्ति क्रूस उद्धारको निम्ति शक्ति थियो। बोलावट भएकाहरूले परमेश्वरको बोलावटको सुन्छ अनि त्यो महत्वपूर्ण कुरा हो। फेरि कछुवाहरूको नमूना दिएर मेरो तर्कको स्पष्ट गर्न चाहन्छु। यदि तपाईँ कुनै दहमा तलाउमा जानुहुन्छ र त्यहाँ 10 कछुवाहरू छन् र तपाईँ ती कछुवाहरूलाई भन्नुहुन्छ म तिमीहरूलाई उड्न सिकाउँछु, तिनीहरू मध्ये 9 भन्छ हामी यसमा चाखी छैनौ, हाम्रो रुचि छैन, हामी यहाँ नै रहन मन पराउँछौ, हामीलाई यस्तै वातावरणमा आरामदायक लाग्छ। एउटा कछुवाले भनेछ म उड्न चाहन्छु अनि त्यो नै बोलाइएको हो अनि त्यसलाई नै उड्न सिकाइनेछ र सिकाइएको छ अनि यससँग संसारमा अरू कछुवासँग राख्नुपर्ने सरोकार केही छैन। तिनीहरू कछुवाहरू हुन् किनभने तिनीहरू कछुवाहरू हुन्। मेरो मित्र, गुमेको निन्दित व्यक्ति नै हो किनभने तिनीहरू त्यही नै मन पराउँछन्। संसारमा कोही त्यस्तो व्यक्ति छैन जसलाई निन्दित हुन वा पापमै गुम हुन कर लगाइएको छ। तिनीहरू निन्दित भएका छन् र पापमा गुमेका भएका छन् किनभने तिनीहरू निन्दित हुन नै चुनेका छन्। एकजना जवान केटा एउटा इभेन्जेलिकल चर्चमा जोडिन चाहन्थ्यो, त्यसकारण एकजना अगुवाले उसलाई परीक्षा गरिरहेको थियो। कसरी तिमीले उद्धार पायो? उसको उत्तर थियो परमेश्वरले उहाँले गर्नुपर्ने कामको भाग गर्नुभयो र मैले गर्नुपर्ने मेरो आफ्नो भागको काम गरे। तिनीहरूले सोचे कि उसको शिक्षामा केही गलत कुरा छ, त्यसकारण तिनीहरूले उसलाई फेरि अगाडि सोधे परमेश्वरको भाग र तिम्रो भाग के हो त? उसको सफाई अति नै असल थियो। उसले भन्यो परमेश्वरको भाग उद्धार गर्ने हो र मेरो भाग चाहिँ पाप गर्ने हो, तर उहाँले मलाई पक्राउनु भयो र मैले त्यसको स्वीकार गरे र आफैलाई उहाँमा समर्पण गरे, एक पापीको रूपमा र उद्धारकर्ताको रूपमा ग्रहण गरे अनि त्यही नै तरिकामा मैले पनि उद्धार पाएको छु। अनि साधारण शब्दमा बोलावट हुनेहरू चाहिँ ख्रिष्टमा विश्वास गर्नेहरू हुन् र बोलावट नभएकाहरू चाहिँ ख्रिष्टमा विश्वास नगर्नेहरू हुन्। 29-30 पदमा भनिएको छ जसलाई उहाँले पहिल्यैबाट चिन्नु भएको छ उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूप समान बोलाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभयो। जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो र जसलाई धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। मित्र, पद 29 पहिलो संयोजन शब्द किनभनेले पछाडि शब्द पद 28 संकेत गर्दछ। यो कुराको हामीलाई याद दिलाउनलाई कि पाउल कुनै त्यस्तो व्यक्तिको बारेमा कुरा गरिरहेका छैनन् जो पापमै गुम हुन् वा निन्दित हुन चुनिएका छन्। बरु पाउल बोलावट भएकाहरूको बारेमा अर्थात पूर्व नियत गरिएकाहरूको बारेमा बोलिरहेका छन्। पूर्व नियत गरिएका वा प्री डिस्टिनेसन सँग गुमेका वा निन्दित व्यक्तिको कुनै उल्लेख वा संकेत छैन। तपाईँ कहिले पनि यसको तिनीहरूसँगको सम्बन्धमा प्रयोग गरिएको पाउनुहुन्न। यदि तपाईँ कोही व्यक्ति यो कुरा गरिरहेको सुन्नुहुन्छ, पूर्व नियत गरिएका व्यक्ति पापमा निन्दित वा गुम हुन सक्छन्, तब तपाईँ जान्न चाहनुहुन्छ कि तिनी शास्त्रीय आधारमा कुरा गरिरहेका छैनन्। तपाईँ यो थाहा पाउनुहुन्छ। पूर्व नियत वा अघिबाटै चुन्नु भनेको यो हो, जब परमेश्वरले उद्धार गर्नुहुन्छ तब यो सधैँको निम्ति उद्धार हो। जसलाई उहाँ पहिलेबाट जान्नुभयो उहाँले तिनलाई पूर्व नियत गर्नुभयो र जसलाई उहाँ पूर्व नियत गर्नुभयो उहाँले बोलाउनुभयो, र जसलाई उहाँ बोलाउनुभयो उहाँले धर्मी ठहराउनुभयो, र जसलाई उहाँ धर्मी ठहराउनुभयो उहाँले महिमित गरिदिनुभयो। अर्को शब्दमा यो अद्भुत खण्ड पवित्रकरणको प्रसंगमा छ। तैपनि पाउल पवित्रकरण हुने कुराको कति पनि उल्लेख गर्दैन। किनभने पवित्रकरण विश्वासीहरूको जीवनमा र हृदयमा परमेश्वरको काम हो। यो परमेश्वरको अनन्तकालीन उद्देश्य हो। यसको साधारण अर्थ हो, यदि उहाँले कसैलाई एकपल्ट उद्धार गर्नुभयो भने त्यो सधैँको निम्ति उद्धार पाएको जन हुन्छ। 31 पदमा भनिएको छ, हामीले यसमा के भन्ने त, यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने हाम्रो विरूद्ध को हुन्छ? मित्र, कसैले पनि परमेश्वरको उपस्थितिमा हाम्रो विरूद्ध दोष र दण्ड लगाउन सक्दैन। 32 पदमा भनिएको छ, जसले आफ्नो निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैको निम्ति उहाँलाई दिनुभयो, कि उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र? ओ, यो कति सुन्दर कुरा! उहाँले आफ्नो पुत्रलाई बाँकी राख्नु भएन। उहाँले अब्राहमको छोरालाई बाँकी राख्नुभयो तर उहाँको पुत्रलाई होइन। जबकि उहाँले हाम्रो निम्ति आफ्नो पुत्र मर्नलाई दिनुभयो, उहाँले हामीलाई ती सबै कुरा दिनुहुनेछ जुन हामीलाई आवश्यक हुन्छ। कसैले भन्ला, तर म त्यसको पक्र्न सक्ने छुइन। उहाँले यो तपाईँको निम्ति गर्न गइरहनु भएको छ। उहाँले तपाईँलाई पक्र्नुहुनेछ, थाम्नुहुनेछ। मित्र, उहाँका भेडाहरू सुरक्षित छन्। यो यस कारणले होइन कि भेडा असल चलाक ज्ञानी हुन्छ, बरु त्यो भेडा सुरक्षित यस कारणले हुन्छ किनभने उसँग अद्भुत भेडा गोठाला छ, उहाँले सुरक्षित राख्नुहुनेछ। मित्र, कि जबकि परमेश्वरले आफ्नो पुत्र तपाईँको निम्ति मर्न ल्याइदिनुभयो भने के तपाईँ जान्नुहुन्न कि तपाईँलाई हरेक जरूरत कुरा दिनुहुनेछ जुन यस जीवनमा र आउने जीवनमा आवश्यक छ? अनि 33-34 पदमा भनिएको छ, परमेश्वरका चुनिएकाहरूको विरूद्धमा कसले अभियोग ल्याउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रिस्ट येशू हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रो निम्ति मध्यस्थ पनि हुनुहुन्छ। मित्र, परमेश्वरले चुन्नुभएका मानिसहरू धार्मिक ठहरिएका पापीहरू हुन्। परमेश्वरले आफ्ना सिंहासन तिनीहरूको पछाडि राख्नु भएको छ। कसले तिनीहरूलाई दण्ड दिन वा निन्दा गर्न सक्छ? कसैले पनि दण्ड दिन सक्दैन। किन? ख्रिस्ट येशू जो मर्नुभयो अनि मुर्दाबाट ब्योतनी पनि भयो, ख्रिस्टले सबै निन्दा र दण्डहरूको हटाउनु भएको छ। विश्वासीहरू ख्रिस्टको चार प्रकारको कामको कारण सुरक्षित छन्। पहिलो, ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, उहाँ हाम्रो पापहरूको निम्ति मर्नुभयो। दोस्रो, ख्रिस्ट मृत्युबाट पुनः ब्युति उठ्नुभयो अनि उहाँ हामीलाई धर्मी ठहराउनको लागि मृत्युबाट पुनः जी उठ्नुभयो। तेस्रो, उहाँ परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। मित्र, उहाँ जीवित ख्रिस्ट हुनुहुन्छ। के तपाईँलाई उहाँको आवश्यक छ? किन उहाँलाई बिन्ती गर्नुहुन्न? उहाँले हाम्रो निम्ति अन्तर्बिन्ती गर्नुहुन्छ। के तपाईँले आज बिहान आफ्नो निम्ति प्रार्थना गर्नुभयो? तपाईँले प्रार्थना गर्नुपर्ने, तर यदि तपाईँले भुल्नु भए तापनि उहाँले भुल्नु भएको छैन, उहाँले तपाईँको निम्ति प्रार्थना गर्नुभयो। मित्र, यो चार प्रकारको ख्रिस्टको काम नै त्यो कारण हो कि कसैले पनि परमेश्वरको चुनिएका मानिसहरूको विरूद्धमा दोष वा दण्डको आज्ञा दिन सक्दैन। 35 पदमा भनिएको छ, कसले हामीलाई ख्रिस्टको प्रेमबाट अलग गर्ने? के संकष्टले अथवा दुःखले वा खेदोले वा अनिकाले वा नग्नताले अथवा खतराले वा तरवारले? पाउल यहाँ कल्पना गर्न सकिने हरेक कुराको उल्लेख गर्दछन्। मित्र, यी कुराहरूले हामीलाई ख्रिस्टको प्रेमबाट छुटाउन सक्दैन, किनभने उहाँले हामीलाई उछिटिन र छुट्टिन दिनुहुने छैन। भनिएको छ 37 पदमा, होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा पनि अझ बढी छौं। विजेताहरूभन्दा पनि बढी हुनको अर्थ के हो त? यसको अर्थ हो कि अर्कोबाट सहायता पाउन हो, जसले हाम्रो निम्ति विजय पाउनु भएको छ र जसले हामीलाई कहिल्यै हार हुन दिनुहुन्न। विजय ख्रिस्टको हो, हाम्रो होइन। विजय जीवन हाम्रो जीवन होइन, यो उहाँको जीवन हो। 38-39 भनिएको छ, किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराईले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। मित्र, हामीलाई मृत्युले अलग गर्न सक्दैन। वास्तवमा यसले हामीलाई उहाँको उपस्थितिमा ल्याउँदछ। प्राचीन ख्रिस्टियन शहीदहरूको उत्तर थियो जब तिनीहरूलाई विश्वासको खातिर शत्रुहरूद्वारा मारिन्दथे, तब भन्थे, धन्यवाद तपाईँहरूलाई, मेरो उद्धारकर्ताको उपस्थितिमा पठाइरहनु भएको छ। मित्र, मृत्युले अलग गर्न सक्दैन न जीवनले अलग गर्न सक्छ। प्राय गरी मृत्युलाई सामना गर्न भन्दा जीवनको सामना गर्न अझ कठिन हुन्छ। तर जीवनको परीक्षाहरू, असफलहरू, निरुत्साहहरू, अनिश्चयताहरू र कष्टहरूले हामीलाई परमेश्वर प्रेमबाट अलग गर्न सक्दैन न स्वर्गदूतले हामीलाई अलग गर्न सक्छ। अनि म विश्वास गर्दछु यहाँ उल्लेख भएको स्वर्गदूतहरू चाहिँ तिनीहरूको विद्रोहको कारण स्वर्गीयबाट लुसिफरसँगै शैतानसँगै फालिएका पतित स्वर्गीय दूतहरू हुन् न प्रधानताहरूले अलग गर्न सक्छ। प्रधानताहरू चाहिँ विश्वासीहरूको आत्मिक शत्रुहरू हुन् अनि न वर्तमान कुराहरूले अलग गर्न सक्छ। वर्तमानका कुराहरू चाहिँ वर्तमान परिस्थितिहरू हुन् न पछि हुने कुराले अलग गर्न सक्छ अनि पछि हुने कुराले चाहिँ भविष्यको संकेत गर्दछ। न उचाइले न गहिराईले अलग गर्न सक्छ। यसले चाहिँ सायद अन्तरिक्ष युगको बताउँछ जुनमा हामी रहन्छौं। न कुनै सृष्टिले हामीलाई अलग गर्न सक्छ। सृष्टिमा तपाईँ हरेक कुराको समावेश गर्न सक्नुहुन्छ। निश्चय नै कुनै कुराले हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन जुन ख्रिष्टमा केन्द्रित गरिएको छ। मेरो मित्र, उद्धार प्रेम कथा हो किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। कसैले पनि त्यस प्रेमबाट अलग गर्न सक्दैन। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।